रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अमेरिकी सहायता परियोजना एमसीसीद्वारा नेपाल कम्प्याक्टका लागि करिब 7 अर्ब रूपियाँ अतिरिक्त सहायता प्रदान। शिक्षाको पहुँचबाट वञ्चित अपाङ्गता भएका बाल बालिकाहरूका लागि घरमै विद्यालय कार्यक्रम सञ्चालन। र महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्ने प्रहरीको प्रयास हाललाई स्थगित। अब समाचार विस्तारमा। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीले थप 6 अर्ब 80 करोड़ रूपियाँ अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ। अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत 2080 साल भदौदेखि कार्यान्वयन भएको 92 अर्ब रूपियाँ बराबरको एमसीसी अन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसीसी संचालक समितिले आज जनाएको छ। मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संचालक समितिले नेपाल कम्प्याक्टका लागि थप 5 करोड़ अमेरिकी डलर स्वीकृत गरेको छ। बोर्डको यो निर्णयले रूपान्तरणकारी उच्च गुणस्तरीय पूर्वाधार परियोजनाहरू मार्फत नेपालको विकास प्राथमिकता कार्यान्वयन गर्ने एमसीसी र नेपाल सरकार बीचको साझा प्रतिबद्धतामा जोड़ दिएको एमसीसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ। यो अतिरिक्त सहायता रकमबाट नेपालको विद्युत प्रसारणलाई सुदृढ गर्न, दीर्घकालीन आर्थिक वृद्धिका साथै कम्प्याक्टको सफलता सुनिश्चित गर्न योगदान पुग्ने विश्वास एमसीसी कम्प्याक्ट अपरेशनका उपाध्यक्ष क्यामरन अल्बोर्टले व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। एमसीसी परियोजना अन्तर्गत 400 केवीको डबल सर्किट 315 किलोमिटर विद्युत प्रसारण लाइन बनेछ। काठमाडौँको लप्सेफेदी र नुवाकोटको रातमाटेमा सब स्टेशन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासे हुँदै भारतको महेशपुरसम्म प्रसारण लाइन बनाइनेछ। प्रसारण लाइन निर्माणपछि नेपाल भारतबीच 3000 मेगावाट बिजुली आदान प्रदान हुनेछ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको बाँकेको सिक्टा सिंचाई आयोजनाको 41% निर्माण कार्य सम्पन्न भएको छ। आर्थिक वर्ष 2061-62 स्थापना भई आर्थिक वर्ष 2062-63 भौतिक निर्माणको काम शुरू भएको थियो। आयोजना शुरू भएको 19 वर्षपछि आर्थिक वर्ष 2081-82 आइपुग्दा आयोजनाको जम्मा 41.79% भौतिक प्रगति भएको छ। आयोजना शुरू भएदेखि चालू आर्थिक वर्षको मंगिरसम्म 21.55 अर्ब रूपियाँ खर्च हुँदा वित्तीय प्रगति 40.76% रहेको र भौतिक प्रगति 41.79% मात्र पुगेको इन्जिनियर अनिल पोखरेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार चालू आर्थिक वर्षका लागि 1 अर्ब 60 करोड़ रूपियाँ बजेट विनियोजन भएकोमा हालसम्म 23 करोड़ रूपियाँ खर्च भएको छ। लगातार चिसो हावा र अत्यधिक हुस्सो र कुहिरोका कारण पर्साको जनजीवन प्रभावित भएको छ। आज बिहानदेखि वीरगंजमा लागेको बाक्लो कुहिरोले जनजीवन प्रभावित बनेको हो। बिहानको समयमा सवारीको चाप घटेको छ भने सड़कमा बिहानी व्यायामका लागि निस्कने मानिसहरूको संख्यामा पनि कमी आएको छ। यता कुहिरो एवं बढ़ेको जाड़ोलाई मध्यनजर गरी वीरगंज महानगरपालिकाले वीरगंजको विभिन्न स्थानमा दाउरा वितरण कार्य शुरू गरेको छ। कञ्चनपुरको बेलडाँडी र लालझाडी क्षेत्रमा शिक्षाको पहुँचबाट वञ्चित अपाङ्गता भएका बाल बालिकाहरूका लागि घरमै विद्यालय कार्यक्रम सञ्चालनमा ल्याइएको छ। शारीरिक र बौद्धिक अपाङ्गता भएका कारण विद्यालय जान नसक्ने बाल बालिकाहरूका लागि यो कार्यक्रम प्रभावकारी बन्दै गएको छ। कञ्चनपुरबाट संवाददाता हरिशन्द्र बागको रिपोर्ट।
युरोपियन युनियन र सेभ द चिल्ड्रेनको साझेदारीमा नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्ल्यूएले कञ्चनपुर, जाजरकोट र कालीकोटका 6 पालिकामा घरमै विद्यालय कार्यक्रम सञ्चालन गरिरहेको छ। सुर्खेतबाट व्यवस्थापन हुने 42 महिनाको यस परियोजनाले शिक्षाबाट वञ्चित अपाङ्गता भएका बालबालिकाहरूलाई व्यक्तिगत आवश्यकता अनुसार सिकाइ वातावरण प्रदान गर्ने उद्देश्य राखेको छ। कञ्चनपुरमा भने बेलडाँडीका 4 र लालझाडीका 5 गरी जम्मा 9 घरका बाल बालिकाहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गरिरहेको छ। विद्यार्थी विपनाकी आमा गंगा देवी उपाध्याय र विद्यार्थी पूर्णिमाकी आमा सञ्जिता राणा।
सर, मेडम आइबन हेरेको छ, मेडमले अनि पढाएकै छ, राम्रो लाग्यो हा, मेरो बच्चा नमै सुधार होला कि केही न केही भनेर मैले काने जेलमा हालेकी छि, अहिले राम्रो छ।
मेरो बच्चा अपाङ्गता मानसिक र शारीरिक छ, बोल्न सक्दैन, हिँड्न सक्दैन, पहिला स्कुल जान सक्दैन थिए, आजकल घरमा स्कुल आएर पढाइदिनु भएको छ, पहिला भन्दा बच्चा अहिले सुधार भया छ पढ्न लेख्न आउँछ थोडा थोडा
प्रत्येक विद्यार्थीका लागि एक एक जना शिक्षकको व्यवस्था गरिएको छ शिक्षकहरूले दैनिक 4 घण्टा बालबालिकाको घरमै गएर अध्यापन गराउनुहुन्छ बालबालिकाका लागि विशेष शैक्षिक सामग्री र प्राविधिक उपकरणहरू समेत उपलब्ध गराइएको शिक्षिका लक्ष्मी राणाको भनाइ छ
पढ्न धेरै रुचाउँछ वञ्चित थियो नि पहिला स्कुल नजान पाएर आज भोलि एनएसडब्ल्यू ले सहायता गरेको हुनाले पढ्ने मौका पनि पाइरहेको छ पढ्न धेरै रुचाउँछ
घरमै विद्यालय कार्यक्रमले अपाङ्गता भएका बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याइरहेको छ स्थानीय सरकार समुदाय र विकास साझेदार बीचको सहकार्यले उपलब्धिमूलक देखिएको यस कार्यक्रमलाई व्यवस्थित र दिगो बनाउन दीर्घकालीन रणनीति आवश्यक छ कञ्चनपुरको बेलडाणी गाउँपालिकाकी उपाध्यक्ष शान्तिनाथ
यो कार्यक्रमले जुन यहाँको शिक्षाको पोचमा नपुग्न सकेका बालबालिका थिए अहिले घरमै शिक्षा पाइरहेछन् धेरै सुधार भइरहेछ
कार्यक्रमलाई अन्य क्षेत्रमा समेत विस्तार गरी अझ धेरै बालबालिकालाई शिक्षाको दायरामा ल्याउन दीर्घकालीन योजनाको खाँचो छ हरीश चन्द्र बाग रेडियो नेपाल कञ्चनपुर
अपाङ्गता भएका बाल बालिकाका लागि घरमै विद्यालय कार्यक्रम सम्बन्धी यो रिपोर्ट पछि अब बाँकी समाचार महोत्तरीका उखु किसानले चिनी उद्योगलाई बुझाएको उखुको भुक्तानी एक साता भित्री पाएका छन् जिल्लाको गौशाला एक स्थित एभरेट सुगर एण्ड केमिकल इण्डस्ट्रीजले किसानलाई उखु तौलिएको एक साता भित्रै भुक्तानीको नीति नै बनाएपछि किसानलाई समयमै रकम पाउँदा राहत मिलेको छ गत वर्षको मूल्यमा 15% वृद्धि गरिनुपर्ने किसानको माग भए पनि सरकारले भने प्रति क्विन्टल 20 रूपियाँले वृद्धि गरेको छ आफ्नो उत्पादनले उचित मूल्य नपाएको गुनासो बोक्ने किसानले भुक्तानी भने उद्योगले तौल भएको एक साता भित्री गरिदिँदा राहत महसुस भएको बताएका छन् यसपालि उखुको मूल्य 550 रूपियाँ प्रति क्विन्टल तोकिएको छ गत वर्ष यो मूल्य 565 रूपियाँ प्रति क्विन्टल थियो यसबाहेक सरकारले प्रति क्विन्टल 70 रूपियाँ अनुदान बापत दिनेछ यो अनुदान रकम भने सरकारले दशैं तिहार पर्वका बेला पारेर दिँदै आएको छ स्वास्थ्य बीमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले प्रतिवेदनले सुझाव दिएका बुँदाहरू कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो उहाँले विद्यमान स्वास्थ्य बीमा कार्यक्रम व्यवस्थित हुन नसकेको र लक्षित समूहले पूर्ण रूपमा लाभ पुग्ने गरी सेवा लिन नसकेको भन्दै प्रतिवेदनले सुधार गर्न सहयोग गर्ने बताउनुभयो उहाँले प्रतिवेदन मन्त्री परिषद पनि बुझाइने र केही समयपछि सार्वजनिक गरिने बताउनुभयो मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्य बीमा सुधारका निम्ति पेश गरिएको प्रतिवेदन राम्रो कामको शुरूआत भएको बताउनुभयो कञ्चनपुरको देखत भुली पर्सिया सड़क खण्ड अन्तर्गतको दुदा नदीमा पक्की पुल निर्माण कार्यले गति लिएको छ ठेक्का सम्झौता भएको 9 वर्षपछि पुल निर्माण कार्य अगाडि बढ़ेको छ विक्रम सम्बत 2072 पुस 26 गते लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेबीसँग पुल निर्माणका लागि 24,22,57,000 रूपियाँमा ठेक्का सम्झौता भएको थियो ठेक्का सम्झौता अनुसार निर्माण व्यवसायले कार्य गर्न नसक्दा पुल निर्माणको काम अलपत्र परेको थियो गाउँपालिका र शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले हिउँदियाममा नदीमा अस्थायी राखिने काठको पुलमा शुल्क तिरेर तर्दै आएका छन् वर्षातका बेला बाढ़ीमा नदी जोखिम मोलेर तर्नुपर्ने स्थानीय बासिन्दाको बाध्यता छ पुल निर्माणले गति लिएपछि विगतको जोखिम मोलेर र शुल्क तिरेर नदी तर्नुपर्ने अवस्थाको अन्त्य हुने शुक्लाफाँटा नगरपालिका 12 का वडाध्यक्ष नवल सिंह राणाले बताउनुभयो परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धांजलि अर्पण गर्नुभएको छ मन्त्री डाक्टर राणा आज काठमाण्डुस्थित अमेरिकी राजदूतावासमा पुगी अमेरिकी पूर्व राष्ट्रपति एवं नोबेल शान्ति पुरस्कार विजेता कार्टरको स्मृतिमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै उहाँप्रति श्रद्धांजलि अर्पण गर्नुभएको हो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा सुशासन स्थापित गर्न राजनैतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताउनु भएको छ नेपाल पत्रकार महासंघ काठमाण्डु शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरू नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताउनु भएको हो नेपालको राजनैतिक परिवर्तन ल्याउन र त्यसलाई स्थायित्व दिन नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको स्पष्ट गर्दै उहाँले अहिलेको चुनौतीलाई सामना गर्न पनि पत्रकार महासंघले आफूलाई दृढतापूर्वक अघि बढ़ाउनुपर्ने बताउनुभयो इलामका युवाहरू पछिल्लो समय आफ्ना मौलिक संस्कृति जोगेर्ना गर्न जुटेका छन्। लिम्बू समुदायको मौलिक संस्कृतिको रूपमा रहेको च्याब्रुङ नाच लोप हुन लागेसँगै त्यहाँका युवाहरू यसको संरक्षणमा जुटेका हुन्। इलामबाट संवाददाता सविता पाण्डेको रिपोर्ट।
पछिल्लो समय लिम्बू समुदायको मौलिक संस्कृति परम्परा लोप हुँदै गएको अवस्थामा इलाममा भने लिम्बू समुदायका युवाहरू संस्कृति संरक्षणमा जुटेका छन्। आधुनिक गीत संगीतमा रमाउने युवाहरूको भीड़मा लिम्बू समुदायका युवाहरू च्याब्रुङ नाच सिक्न व्यस्त थिए। यक्तुम युवा मंचले आयोजना गरेको लिम्बू समुदायको मौलिक नाच च्याब्रुङ नाच सिक्न पाएकोमा स्थानीय युवा दुर्गा थेगिम उत्साहित हुनुहुन्छ। लिम्बू समुदायको मौलिक च्याब्रुङ नाचको 15 दिने प्रशिक्षण इलाममा सम्पन्न भएको छ। अध्ययनको लागि इलाम बस्दै आउनुभएका पाँच थरका अटम लिम्बुले संस्कृति संरक्षणमा युवाहरू जुट्न जरुरी रहेको बताउनुभयो।
यसको संरक्षण चाहिँ कसरी गर्न सकिन्छ भने हामी युवाहरू उठ्नुपर्छ।
प्रशिक्षणमा 70 बढी युवाहरू सहभागी भएका थिए। मौलिक नाच सिक्न रहर लागेरै सहभागी भएको बताउँदै मासेनी थाम्सुहाङले पुस्ता हस्तान्तरण भए मात्रै संस्कृति कायम रहने बताउनुहुन्छ।
मेरो आफ्नै मौलिक नाच हो, मलाई त्यसै पनि रहर लाग्छ।
च्याब्रुङ नाचका विभिन्न प्रकारहरू भएकोले सिक्न सिकाउन निकै मेहनत गर्नुपर्ने प्रशिक्षक पदम तामलिङ लिम्बुले बताउनुभयो।
सिकाउन निकै गाह्रो पर्छ, सिक्न पनि निकै गाह्रो पर्छ, धेरैवटा खालको हुन्छ। हामीले 9-10 खालको सिकिसकेका छौँ 15 दिनतिर।
लिम्बू जातिको संस्कार संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको यक्तुम युवा मञ्चका अध्यक्ष युवराज योङहाङले बताउनु भएको छ। लिम्बू जातिको बसोबास रहेको इलाममा च्याब्रुङ नाच लोप हुँदै गएको छ। जातीय मौलिक संस्कृति संरक्षणको लागि सिक्ने सिकाउने परम्परा कायम रहे मात्रै लोप हुँदै गएका संस्कृतिको जगेर्ना हुने देखिन्छ। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14# हेस डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब बाँकी समाचार। बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुका कारण प्रभावित स्थानीयलाई सुरक्षित राख्न सचेतना अभियान प्रारम्भ भएको छ। बाँके राष्ट्रिय निकुञ्ज नजिकको राप्ती सुनारी गाउँपालिका 2 र बर्दिया राष्ट्रिय निकुञ्ज समीपको मधुवन नगरपालिका 2 सचेतना अभियान सञ्चालन प्रारम्भ भएको हो। अभियान 10 महिनासम्म सञ्चालन हुनेछ। अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण कसरी गर्ने, वातावरण एवं वन्यजन्तुको वासस्थान संरक्षण लगायत क्षेत्रमा व्यवहारिक ज्ञान दिइनेछ। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाका प्रहरीले महाअभियोग लागेका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्ने प्रयास हाललाई थाती राखेका छन्। 20 प्रहरी अधिकृतहरूको टोली पक्राउ गर्न उहाँकै निवास पुग्दा उहाँका सुरक्षा टोलीले रोकेको थियो। प्रहरीहरू र राष्ट्रपतिको सुरक्षा टोली बीच लामै समय घम्साघम्सी भएपछि प्रहरीहरू अहिले आफ्नो प्रयास त्यतिकै छाडेर अर्को निर्णयको पर्खाईमा बसेका छन्। मुलुकमा सैनिक कानून लागू गरेर केही घण्टामै फिर्ता लिन बाध्य राष्ट्रपति युनलाई अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरिएको छ। निलम्बित राष्ट्रपति युनको कानूनी सल्लाहकारहरूले उहाँ विरूद्ध जारी गरिएको पक्राउ पूर्जीलाई गैर कानूनी भनेका छन्। सांसदहरूले युनलाई महाअभियोग लगाउनुपर्ने पक्षमा मतदान गरे पनि संवैधानिक अदालतले सदर नगरेसम्म राष्ट्रपतिबाट हटाउन नमिल्ने उहाँका कानूनी सल्लाहकारहरूले तर्क गरेका छन्। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अमेरिकी सहायता परियोजना एमसीसीद्वारा नेपाल कम्प्याक्टका लागि करिब 7 अर्ब रूपियाँ अतिरिक्त सहायता प्रदान। शिक्षाको पहुँचबाट वञ्चित अपाङ्गता भएका बालबालिकाहरूका लागि घरमै विद्यालय कार्यक्रम सञ्चालन। र महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्ने प्रहरीको प्रयास हाललाई स्थगित। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।